الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم جسے یہ پسند ہو کہ اللہ عز و جل کی بارگاہ میں پیش ہوتے وقت اللہ عز و جل اس سے راضی ہو، اسے چاہیے کہ مجھ پر کثرت سے درود شریف پڑھے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ جب بھی کوئی بیان کر رہا ہو تو دوسرا آئے تو اس کے لیے اٹھنا نہیں چاہیے اور یہ ہاتھ بھی نہیں لہرانا چاہیے، اس سے نقصان سامنے ہی ہے کہ جو بول رہا ہے وہ کنفیوز ہوگا، دوسرے یہ کہ جو کہا جا رہا ہے وہ سمجھ نہیں آئیے، یعنی کچھ ہاتھ ہلا رہے ہیں کچھ سن رہے ہیں تو وہ سننے والے بھی ڈسٹرب بھی ہوں گے، بعض اوقات اس میں غلط فہمی ہونے کا پورا اندیشہ ہے کہ وہ کسی چیز کو جائز کہہ رہا ہو اور اپنی سمجھ میں ناجائز آئے، یا ناجائز کہہ رہا ہو اور سننے والے کی سمجھ میں جائز آئے، بڑے نقصانات ہیں اس کے۔ جب بھی یعنی کہیں بھی دنیا میں آپ جائیں اور کوئی قرآن و حدیث کا بیان کر رہا ہو، دین کی باتیں بتا رہا ہو، شریعت کے مسئلے بتا رہا ہو، تو کوئی بھی ایسی حرکت نہ ہو جس سے اس کام میں رکاوٹ پڑے۔ بے موقع نعرے بھی لگانا یہ بھی بہت بڑی رکاوٹ ہے، تو یہ ہمیشہ خیال رکھیے۔ ماشاءاللہ یہ کہ میں نے سمجھایا تھا تو ہمارے ماہ رمضان کے پورے مہینے کے معتکفین یا تھوڑے تھوڑے دن کے لیے جو 20 دن تک آتے تھے تو ان میں تو تقریباً ترکیب بن گئی تھی کہ میرے آنے پر یہ بالکل بیٹھے ہوئے بس وہ سننے کا کام کرنا ہوتا ہے، اس میں آپ کا اپنا بھی بھلا ہے، ٹھیک ہے نا، تو سننے کی تو توجہ کون آیا کون گیا کہ پرواہ نہ کریں۔ ہاں جب کوئی بول نہیں رہا ہو اور اس وقت اگر کوئی آتا ہے وہ اگر معظم ہے قابل تعظیم ہے اور ثواب کی نیت سے کوئی تعظیم کرے گا تو ثواب ملے گا، لیکن بیان کے دوران ایسا نہ کیا جائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ آج 1437 ہجری کے ماہ رمضان المبارک کا 21واں روزہ مدنی مذاکرے کا سلسلہ ہے، آپ سوالات کیجیے، ہر سوال کا جواب وہ بھی ثواب دے پاؤں یہ ضروری نہیں، بند پڑا تو عرض کرنے کی کوشش کروں گا، بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں، مجھے آئیں بائیں شائع کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ عز و جل۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
میرا نام محمد بلال رضا ہے، میرا کلاس فیلو مدرسے یا اسکول وغیرہ میں مجھے تھپڑ مار دے تو میں اپنے دوستوں کے ساتھ مل کر اس کی پٹائی کر سکتا ہوں؟
حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ کو کسی نے تھپڑ مارا، ہمارے امام ہیں ہم سب حنفی ہیں، ان کو کسی نے تھپڑ مارا تو امام اعظم ابو حنیفہ رحمۃ اللہ تعالی علیہ نے اس شخص سے فرمایا کہ میں چاہوں تو بدلہ لے سکتا ہوں، تم کو مار سکتا ہوں، چاہوں تو تم پر مقدمہ دائر کر سکتا ہوں، کیس کر سکتا ہوں، کورٹ میں تم کو کھڑا کر سکتا ہوں، لیکن نہ میں تھپڑ ماروں گا نہ میں تمہیں وہ کورٹ میں لے جاؤں گا کیس کروں گا، بلکہ میں صبر کروں گا اور اگر مجھے اللہ تعالی نے کوئی جنت کا کونا نصیب فرمایا، جنت عطا فرمائی، تو میں تمہاری سفارش کر کے تم کو بھی جنت میں لے جاؤں گا۔ یعنی اس طرح کی حکایت یہ امام اعظم ابو حنیفہ رحمت اللہ تعالی علیہ کی طرف منسوب ہے. تو یہ حقیقت ہے ہمارے اکابرین ہمارے بزرگان دین اپنے نفس کے لیے عام طور پر بدلہ نہیں لیتے تھے. اپنی ذات پر کوئی سختی کرتا تو ان کو درگزر سے کام لیتے. اس کی بہت ساری حکایتیں احیاء العلوم میں, خاص کر غصے کے باب میں بھی, صبر کے باب میں اس طرح کی کئی حکایت ملیں گی کہ ان کو ستایا, چھیڑا, مارا تو ان حضرات نے صبر کیا. تو مدنی منے آپ بھی ذہن نصیب صبر کر لیں. اب اگر دوستوں کے ساتھ مل کر پٹائی کریں گے تو یہ تو سیدھا سیدھا ظلم ہوگا کہ ایک تھپڑ کے بدلے میں سب مل کر اس کو کوٹ ڈالیں. یہ تو زیادتی ہوئی نا, برابر برابر کا معاملہ تو نہیں ہوا نا. اور ویسے مسئلہ عرض کر دوں کہ منہ یا سر پر چاہے انسان کو مارے چاہے جانور کو مارے حرام ہے. نہ ضرورتن بھی سزا دینا جہاں جائز ہو وہاں بھی منہ اور سر پر نہیں مار سکتے. تھپڑ تو تھپڑ تو منہ پر ہی مارتے نا, منہ میں رخسار جو ہے شامل ہے. یہ منہ ہے نا, اس کو فم بولتے ہیں اس حصے کو. تو فم پر تو کوئی مارتا ہی نہیں ہے نا, یہاں پر ہی مارتا, یہی مارتا ہے منہ پر. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
میرے پیارے باپا جان, میرا نام محمد اویس بن اقبال ہے اور میں جامعہ المدینہ فیضان علی رسول ویراول ہند سے عرض کر رہا ہوں. جس کی داڑھی نہ آئی ہو اسے زلفے رکھنا کیسا ہے؟ مجھے زلفے رکھنے کا شوق ہے تو چھوٹے بچوں کو زلفے رکھنا کیسا ہے؟ السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. ماشاءاللہ مدنی منع کو زلفے رکھنی ہے تو ہمارے بڑے بڑے بزرگ نہیں رکھتے زلفے, یہ بھی آقا کی سنت ہے, اس کو بھی سجانا چاہیے صلی اللہ تعالی علیہ وآلہ وسلم. تو مدنی منے کو زلفے رکھنا جائز ہے, منع نہیں ہے. البتہ میں مدنی منوں کو یہ مشورہ دیتا ہوں کہ زلفوں کی تین قسمیں نا, یہ آدھے کان تک, پورے کان تک یا گردن تک کے کندھوں کو ٹچ ہو جائے, چھو جائے. تو مدنی منے جو ہے نا آدھے کان تک رکھیں, پورے کان تک بھی نہیں, پوری گردن تک بھی نہیں. یہ میں مشورہ دے رہا ہوں, کوئی رکھتا تو اس کو گناہگار نہیں کہیں گے کیونکہ یہ عام طور پر امرد ہوتے ہیں. تو اگر ان کی زلفیں آدھے کان سے نیچے جاتی ہیں پھر وہ بعض اوقات ایل کی طرح بل کھاتی ہیں تو اس طرح ان میں اٹریکشن بڑھ جاتا ہے. تو بد نگاہی کرنے والوں کے لیے یہ آزمائش ہوتی ہے, جن کی نگاہوں پر کنٹرول نہیں ہوتا وہ بد نگاہی کے گناہ میں پڑ سکتے ہیں. تو یوں مدنی منوں کو چاہیے کہ ان کے ساتھ تعاون کریں کہ یہ گناہ میں نہ پڑے, ورنہ مدنی منے کا اپنا کوئی قصور نہیں ہے. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. آپ بھی زلفیں سجائیے, پیارے آقا کی سنت ہے صلی اللہ تعالی علیہ وآلہ وسلم. ذہن بنتا ہے کسی کا کہ ہم بھی آقا کی سنت سجائیں گے انشاءاللہ؟ مرحبا.
اور لوگ آج کل لمبے بال رکھ تو رہے ہیں, آپ نے دیکھا ہوگا
لمبے بال رکھتے, لیکن یہ ان کو ثواب اسی صورت میں ملے گا جبکہ سنت کی نیت سے, سنت کے انداز کے مطابق رکھیں. اب بڑے بال رکھتے ہیں یہ پیچھے کچھ بنا لیتے ہیں, پونی یا پونا
جی,
ٹیل
ٹیل
ٹیل بناتے ہیں. اب یہ ذرا یہ عورت کی مشابہت ہے, عورتیں اس طرح یہ بناتی ہیں. آپ نے دیکھا ہوگا بچیاں بھی بناتی ہیں, بالوں سے بچیوں کو تو بڑا پیار ہوتا ہے, ہونا بھی چاہیے, کوئی نقصان نہیں کیونکہ ان کو مردوں کی مشابہت سے بچنا ہے. مرد چھوٹے بال رکھتے ہیں, عورتیں کندھوں سے نیچے بال رکھیں گی. اب جب تک اگے نہیں ہے تو ان کا قصور نہیں ہے, اگ گئے کندھوں سے نیچے ان کے آ چکے ہیں ہے نا, بڑے ہو گئے. یا بڑے نہیں ہوئے لیکن وہ کاٹ دیتی ہے, وہ بڑے ہونے نہیں دیتی, کندھوں کے نیچے جانے نہیں دیتی, تو یہ گناہگار ہے. کیونکہ مرد کے لیے یہ کہ اس کے بال کندھوں سے اوپر رہنا ضروری ہے, کندھوں سے نیچے بال لے آنا مرد کو حرام, کہ یہ عورت کی نقالی ہے. اور عورت کو کندھوں سے اوپر بال لے جانا حرام, اس کو کندھوں کے نیچے رکھنا ہے. ये उसूल याद रखिएगा। तो ये बनाते बेचारे पोनी बनाते हैं या वैसे ही वो जिथड़े बाल रखते। पहले कोई वो एक्टर ने रखे थे बाल इस तरह के, ये सुनते थे। तो मैंने तो बहुत जमाने से दाऊद इस्लामी के पहले से ही सुल्फे रखता था, तो मेरे पीछे वो आवाजें कसते थे। उस वक्त तो ये तो आप लोग थोड़ी थे मुझे बचाने आते, तो मेरा जज्बा था। अब मैं उस एक्टर का नाम भी नहीं लूंगा कि खामा का, उसका नाम क्यों लूं मैं। तो उसका नाम लेकर मुझे आवाजें लगाते थे जुल्फे देखकर और दाढ़ी देखकर। तो यूं मुझे पता चला कि किसी एक्टर ने ऐसा किया है। लेकिन मैं तो मीठे मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम की सुन्नत समझ कर ही किया था मैंने, अल्हम्दुलिल्लाह। तो हमें आका की सुन्नत समझ कर रखना चाहिए और सुन्नत के मुताबिक बाल रखना चाहिए। والله تعالى اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه واله وسلم صلوا على الحبيب صلى الله عليه وسلم। आज भी कुछ लोग नंगे सर होते हैं, वो बड़ी बड़ी जुल्फे रखते हैं और मॉडर्न लिबास होता है। तो जाहिर है कि वो करीना ये बता रहा है कि ये शायद इसने सुन्नत समझ कर नहीं रखा, बल्कि ये इस हुलिये में तो इनको कोई अजीब से लगते हैं। ये आइन मुमकिन है कि एक्टरों की नकाली में करते होंगे, कुछ एक्टर इस तरह करते होंगे। जैसे कि पहले नौजवान दाढ़ी मुंडाते थे, अब दाढ़ी मुंडाना छोड़ दिया इन्होंने, तकरीबन छोड़ दिया। अब इतनी थी रखते छोटी सी खचखची। तो ये भी मैंने सुना है कि एक्टरों ने ये रखना शुरू किया, तो ये तरह तरह की कटिंग करके या वैसे ही इतनी सी रखते हैं। ये हराम है, जहन्नम ले जाने वाला काम है। अब आप सोच रहे हैं एहतिकाफ के लिए आप आए हुए हैं, आप मगफिरत करवाने के लिए आए हुए हैं, अब आपको क्या करना चाहिए आप समझ लें। एक्टरों के पीछे चलेंगे तो समझदार है, समझदार होते तो ऐसा ना करते। तो अब ना समझ कहूंगा तो आपको बुरा लग जाएगा। ये कि अल मर ओ मन अहब्बा, ये हदीस पाक है, जो जिससे मोहब्बत रखेगा उसका हश्र उसी के साथ होगा। जब प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने ये इरशाद फरमाया ना, इन्हें अर्ज की गई कि कयामत कब आएगी, तो इरशाद फरमाया कि तुमने इसके लिए तैयारी क्या की। तो अर्ज किया कि मुझे अल्लाह और रसूल से मोहब्बत है। तो प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया अल मरउ मा मन अहब्बा, जो जिससे मोहब्बत रखेगा वो उसी के साथ होगा। तो सहाबाए किराम तो खुश हो गए। हजरत अनस रजी अल्लाह तआला ने फरमाते हैं कि मैंने सहाबाए किराम में ऐसी खुशी देखी है इस इरशाद पर कि इससे पहले कभी मैंने सहाबा को ऐसा खुश होते नहीं देखा था। कि जब फरमा दिया गया अल मर ओ मन अहब्बा, के जो जिससे मोहब्बत रखे वो उसी के साथ होगा। तो चूंकि सहाबाए किराम की मोहब्बत में तो शक करेगा कौन, सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम को इनको बे इंतिया मोहब्बत थी। तो ये मुतमईन हो गया कि अब तो बस हम तो मोहब्बत करते हैं सरकार से, तो सरकार के साथ ही होंगे। यूं इनको बड़ी खुशी हुई थी। अब आप फैसला करें कि एक्टरों के साथ उठना है, फनकारों के साथ उठना है, गुलोकारों के साथ उठना है, फिल्म के किसी हीरो के साथ उठना है, या मीठे मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम के कदमों में जा पड़ना है कयामत के रोज। अब उसी तरह फैसला करना है, फैसला आप पर है। वल्लाहु तआला अअलम व रसूलुहु अअलम عز وجل وصلى الله تعالى عليه وآله وسلم صلوا على الحبيب صلى الله عليه وآله وسلم। किसी का शेर याद आया मुझे, जब दामन अहमद से सल्लल्लाहु तआला अलैहि वआलिहि वसल्लम, जब दामन अहमद से हम हो गए वाबस्ता, दुनिया के सभी रिश्ते बेकार नजर आए, दुनिया के सभी रिश्ते बेकार नजर आए। तब एक्टरों के रिश्ते बेकार, गुलोकारों के रिश्ते बेकार, फनकारों के रिश्ते बेकार, इनकी नकलें बेकार, इनकी पैरवियां बेकार। अब हमने करना है तो मीठे मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम की नकल करनी है, इनका अंदाज इख्तियार करना है, इनके फरमान इख्तियार करने हैं। خراب. ہاں ادائے مصطفیٰ پر اب ہم کو فدا ہونا ہے انشاءاللہ، کاش جذبہ مل جائے.
شاہ ایسا جذبہ پاؤں کہ میں خوب سیکھ جاؤں، شاہ ایسا جذبہ پاؤں کہ میں خوب سیکھ جاؤں، تیری سنت سکھا نا، تیری سنت چل کر میری روح جب نکل کر، تیری سنتوں پہ چل کر میری روح جب نکل کر، چلے تو گلے لگانا، چلے تو گلے مدینے والے، مدنی مدینے والے، مدنی مدینے والے.
میرا نام رضوان، میں راول پنڈی سے بات کر رہا ہوں. میرا سوال یہ ہے کہ گھر میں اگر عورت اعتکاف بیٹھتی ہے اور گھر کے اندر ایک شوہر کے علاوہ اور کوئی موجود نہیں، تو کیا وہ گھر کے کام کاج میں شوہر کے ساتھ مدد کرا سکتی ہے؟
اپنی جگہ سے ہٹنا نہیں ہے اس کو، جہاں یہ موتقف ہے اس جگہ پہ رہتے ہوئے ٹھیک ہے. شوہر کے کپڑے استری کر دے، اگر دھونے کی سہولت ہے تو دھو لے، بھگو دے، بے شک اس کے جوتوں کی پالش کر دے، جو بھی خدمت کرے گی اللہ کی رضا کے لیے ثواب کمائے گی، یہ بھی ثواب ہے، باہر نہیں نکلے گی، اس کے لیے مسجد بیت سے باہر نہیں نکلے گی شوہر کی خدمت کے لیے بھی. یہ اعتکاف کرنا ہی شوہر کی اجازت سے کہ پھر میں باہر نہیں نکل سکوں گی، بغیر اجازت کے تو کرنا ہی نہیں ہے نا. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم، صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم. اور یہ بھی ذہن دے کہ یہ جو میاں بیوی کی جو خاص ملاقات ہوتی ہے نا، اس سے اعتکاف ٹوٹ جاتا ہے. وہ بالکل 10 دن جو اعتکاف ہے نا، اس میں قریب نہیں جانا. یہ شاید مسئلہ پتہ نہ ہو بہت سو کو. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم، صلوا على الحبيب صلى الله تعالى على محمد.
بچے بلی کے ساتھ کھیلتے ہیں، کیا یہ بلی کے ساتھ ظلم تو نہیں ہے؟
اگر کھیلنا بھی ظلم ہے تو ہو رہا پھر. بچہ بلی کے ساتھ کھیلے گا تو ظلم نہیں ہے، بچے کی شفقت ہے، پیار ہے. ہاں بچہ اگر اس طرح کھیلتا ہے کہ اٹھا کر اس کو پھینکتا ہے تو اب ظلم ہے، یا کر کے وہ اس کو سہلاتا ہے بلی کو، تو یہ تو پیار ظلم نہیں ہے. پیار بچے کھیلتے اس طرح کے اس کو دم پکڑ کے گھماتے ہیں بازو کا، تو یہ ظلم ہے، اور دم اٹھا کر پھینک دیتے ہیں دم پکڑ کے. تو اگر کوئی بچہ ایسا شریر ہے تو اس کو سمجھانا ہوگا، اس کو روکنا ہوگا ایسا نہ کرے. یہ کھیلنا نہیں ہے، یہ تو ستانا ہے جانور کو، اور یہ اس سے روکنا ہوگا. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه وآله وسلم، صلوا على الحبيب صلى الله تعالى على محمد.
امیر اللہ سنہ دامت برکاتہم العالیہ کی خدمت میں عرض ہے کہ دعوت اسلامی کا مدنی قافلہ KPK کے ایک شہر میں حاضر ہوا ہے. یہاں پر ایک قبرستان میں حاضری کی ترکیب ہوئی، تو یہاں پر اکثر قبریں جو ہیں ایک بالشت سے بلند ہیں، اور یہ جو قبریں ہیں یہ پختہ بھی کی گئی ہیں. اس حوالے سے شرعی حکم کیا ہے، رہنمائی فرما دیجیے.
ایک بالشت یا کچھ اوپر ہو اور اوپر سے پکی کر دیتے ہیں، نہیں مناسب घास फूस को उग नहीं सकेगा, गुना नहीं है, नाजायज नहीं है। अब ये जैसे थल्ले वाली बनाई है, चौकोर बनाई है, ये सब सुन्नतें नहीं है। ऊंट का कोहान जो होता है इस तरह हो, ऊंट के जैसे इस शेप में, ये ऊंट का कोहान ऊंट के ऊपर जो होता है पीठ पर जो बड़ा सा गुंबद जैसा, तो उसको कोहान बोलते हैं। तो वो तकरीबन इसी शेप में होता है ना, ऊपर नोक, इसमें नोक नहीं है रिसाले में, लेकिन वो इसी अंदाज में होता है तकरीबन। तो ये कोहान नुमा हो कब्र और एक बालिश या इससे कुछ ऊपर, अगर ज्यादा बड़ी बनाई तो उसको भी नाजायज नहीं कहेंगे, गुना नहीं कहेंगे। अक्सर अब तो मजारात तो तकरीबन इसी तरह होते हैं ऊपर। अब बाज जगह तो वो ऐसा करते हैं कि जैसे मजार बनाया, छोटी भी बनाई कब्र, तो फिर लकड़ी का इस तरह के कब्र नुमा बनाकर वो हॉल लगा देते हैं, ये अंदाज है। लेकिन अब ये भी लगाने से असल जो थी वो तो छुप गई ना, जो कब्र जिस तरह थी, तो ये लगाने का मकसद भी जीनत है, तो ये जीनत है समझ में नहीं आती, बस माल इस पे जाया हो रहा है बजाय, तो ऐसा ही लग रहा है। ये जो कद्दे आदम वो खड़ा कर देते हैं, बंदा पूरा खड़ा हो तब भी मजार ऊंचा होता है बाजों का, तो ये सुन्नत तो नहीं है। अब हमारे गुंबद जो बनाया जाता है मजार का, ये जायज है कि ये बेमकसद नहीं है, ये इसका मकसद ये होता है कि लोगों को ये पता चले कि ये कोई अल्लाह का नेक बंदा है, और इस तरह इसकी जेबो जीनत, इसका यानी कि वो गुंबद दीवार इमारत देखकर उसके करीब आएंगे, इक्तिसाबे फेस करेंगे और तिलावत करेंगे, जिक्र अस्कार करेंगे, बेमकसद। अब कब्रिस्तान में देख लें, कुत्ते लौट रहे होते, इमारत बनी होती, कोई पूछने वाला नहीं होता वहां ना, वो अहलुल्लाह की कब्र होती है, वो मालदार लोग होते हैं, पैसे बहुत होते हैं, संगे मरमर चढ़ा देते हैं। ये रकम जो आपने 2 लाख 5 लाख जो इस कब्र पर मतलब ये चढ़ा दी, जिसकी हाजत नहीं है, जरूरत नहीं है, इस रकम से अगर आप किसी गरीब को उसके पांव पे खड़ा कर दे दो, तो कारोबार पे लगा दे दो, और ये इसका सारा सबब अपने उस मरहूम अजीज के नाम कर दे, फायदा नहीं होगा, ज्यादा फायदा नहीं होगा, आपको भी सवाब मिलेगा, इनको भी सवाब मिलेगा। या खाना खिलाएं, खाना बेशक 112 देंगे खिलाएं, इसका सवाब मिलेगा, मैयत को मिलेगा, आपको भी मिलेगा, सबको मिलेगा, इसको इसराफ नहीं कहेंगे। भलाई के कामों में कोई इसराफ नहीं है, लेकिन मैं उस इमारत को बोलता हूं जिसका कोई मकसद नहीं है, फजूल है ना, वो एहलुल्लाह से दाढ़ी मुंडा है, बेनमाजी है, अब मालदार है, बेटा मर गया या बाप मर गया, शराब के नशे में भले मरा हो, लेकिन वो इसका बना देते हैं बाजू का, इस तरह की इमारतें कब्रिस्तानों में जगह जगह होती हैं, बहुत सोने देखी होंगी, मकसद कोई नहीं होता, इतना संगे मरमर इतना चढ़ा देते हैं, ये भी समझ में नहीं आता मेरी तो, इसकी हाजत क्या है इसकी, आम आवाम की कब्रों में। कि मुफ्ती आजम पाकिस्तान हजरत मौलाना वकारुद्दीन साहब रहमतुल्लाह तआला अलैह की खिदमत में मेरी हाजिरी काफी होती थी, तो ये तो यूं फरमाते थे कि कब्र पक्की करना ऊपर से जायज है, लेकिन ये सारे जो बना देते हैं तो ये इससे मकसद फोत हो जाता है। कब्रें ऐसी बोसीदा टूटी फूटी होनी चाहिए, मिट्टी मिट्टी मिट्टी, कि इसको देखकर इबरत मिलती है, आप बंदा जाए तो इबरत लेगा। अब वो सारी खूबसूरत कब्रें बनी होंगी संगे मरमर की, और इसमें इतनी इबरत हासिल नहीं होगी कि बंदे को थोड़ा दिल में नरमी आनी चाहिए। देखिये किसी मजार के मुजाविर या इंतजामिया को आप समझाने मत जाना कि ये इतना बड़ा तुमने चढ़ा दिया लाखों रुपये इसमें कब्र पर, तो वो कहीं आपके लिए मुश्किल खड़ी ना कर दे, क्योंकि ये अवाम में बिल्कुल ये राइज हो गया है ये छेड़ना। मैंने जो बोला ना, तो वो चलो इसमें भी हो सकता है किसी के घूम जाए, अब मैंने बोल दिया, लेकिन आप लोग नहीं बोलना, आप लोग फिर आप मुश्किल में आ जाएंगे, क्योंकि इस तरह के मजारत पर उलमा नहीं होते, मुफ्तियाने किराम नहीं होते, बल्कि बदकिस्मती से जिस अंदाज के लोग होते आपको पता है, लगे दम के मिटे गम, दुनिया कमावे खावे हम, इस तरह की एक तादाद है, वो आपका वो जीना दूभर कर देंगे। हाँ जहां उलमा होंगे, جہاں اہل اللہ ہوں گے مزار پر وہاں تو کوئی خرافات ہوں گے بھی نہیں. سرکار اعلی حضرت کے مزارات کی اللہ حاضری نصیب فرمائے ان کے خاندان کی, وہاں کوئی مطلب اس طرح کا نہیں ہوتا. علی موالی اور لمبے لمبے بال والا اور لوہے کے کڑے والا, وہاں ماشاءاللہ آپ سب قبریں دیکھ لیں. الحمدللہ ہم نے جس کا دامن پکڑا ٹھوکر نہیں کھائی, سرکار اعلی حضرت کا دامن پکڑا. امام غزالی علیہ رحمت اللہ الوالی کی قبر انور بھی ایک بالش کا یہ بتا رہے ہیں, میں بھی حاضر ہوا ہوں لیکن اب مجھے یاد نہیں ہے, بہت پہلے میں بھی گیا تھا. اب اونچے 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 بہت مطلب یہ لوگ بناتے ہیں بس ان کو, اور دیکھا دیکھے اب لکڑی کا بھی کھول چڑھا دیں گے تو سب کو پتا نہیں ہوتا لکڑی کا کھول ہے. بس ذہن بن گیا کہ جو مزار ہو یہ اونچا ہو, قبر والے نیچی ہو. عوام کی قبر اور بزرگوں کا مزار احترامن بولتے, بات تو مانا تو ایک ہی ہے. جیسے بیٹھو تشریف رکھیے, مانا ایک ہی ہے الفاظ میں. تو بزرگوں کے جہاں بھی نسبت ہوں وہاں احترام کے الفاظ بولنے چاہیے, اچھی بات ہے. تو ہمارے یہاں بزرگوں کی قبر بولنے کا اردو میں عرف نہیں ہے, تو ہمارے یہاں مزار بولتے ہیں اور یہ صحیح ہے, مزار ہی بولنا چاہیے. اگر بولیں گے نا کسی اور بزرگ کا نام لے کر کے میں اس کی قبر پر گیا تھا تو لوگ اس کو برا مانیں گے, بے ادبی سمجھیں گے. تو اس سے بچنا چاہیے, بولنا بھی نہیں چاہیے اسی بات جہاں لوگوں میں تنفیر ہو. واللہ تعالی اعلم ورسولہ اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ علیہ وسلم. اور جہاں بڑی بنی ہوئی ہیں اس کو توڑ پھوڑنے کی بھی اجازت میں نہیں دے رہا, مجھے نہیں پتا کہ بڑی بن گئی اس کو اب توڑو, ہتھوڑے چلا اور چھوٹی کر دو. ہاں یعنی کہ خیر وہ نبش قبر الگ ہے, اوپر سے تو یہ ویسے ہی مرمت کرتے ہیں, میں ویسے مرمت کرتے ہیں, توڑتے پھوڑتے ہیں, اچھے اچھے ماربل لگاتے ہیں, کرتے ہیں لوگ. لیکن یہ کہ میں آپ کو یہ عرض کروں گا مجھے کہ یہ اب بڑی قبر بنی ہوئی ہے اس کو توڑ کر چھوٹی کرنے کی مہم مت چلانا. اب وہ جو بن گئی بن گئی, اس کو جو ہے سو ہے, اب اس کا اس کو ناجائز بھی تو کسی نے کہا ہو یہ میری نظر سے نہیں گزرا. بس سنت یہ ہے کہ ایک بالش یا اس سے کچھ اونچی ہو. واللہ تعالی اعلم ورسولہ اعلم عز وجل صلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. سبحان اللہ, نگران کابینات میر پور کشمیر میں کم و بیش 270 معتکف اس وقت آڈیو کے ذریعے مدنی مذاکرے میں شریک ہیں, کہ مسجد میں آڈیو کی اجازت ہوتی ہے. تو ماشاءاللہ, تو واہ بھائی واہ, کشمیر والوں نے بھی کمال کر دیا. ایسا تو کسی نے میرے کو چٹھی نہیں دی ابھی تک, پوری دنیا سے نہیں آئی, وہ کشمیر نے پہل کی. تو یہ کیا آج ہی بیٹھے پہلا دن ہے کہ روز بیٹھیں گے؟ ذرا پیغام تو دے مجھے. اور جو موتقب نہیں ہے ان کو بھی آنے کی اجازت دے دیں, سب آ کر بیٹھے تھوڑی دیر کے لیے, وہ بھی اعتکاف کی نیت کر لیں. نفل اعتکاف تو ایک سیکنڈ کا بھی ہو سکتا ہے. تو ماشاء اللہ مرحبا, اللہ تعالی یا اللہ ان سب کو مدینہ دکھا دے, ان موتقفین کو بھی دکھا دے, ہمارے جو بھی مسلمان ناظرین ہیں سب کو مدینہ دکھا دے, سب کے صدقے مجھے بھی مدینہ دکھا دے. صلوا علی الحبیب
صلی اللہ تعالی علی محمد.
پوچھ رہے ہیں پلیز مجھے بتا دیجئے کہ حضرت علی کرم اللہ تعالی وجہ الکریم کا مزار کہاں ہے؟
نجف اشرف میں, نجف نام ہے اس شہر کا, اور نجف اشرف احترامن کہتے ہیں, جیسے ہم مدینہ شریف بغداد شریف, تو نجف اشرف. مولانا حسن زاہ خان کا ایک شعر بھی ہے, اے حب وطن ساتھ نہ یوں سوئے نجف جا, ہم اور طرف جاتے ہیں تو اور طرف جا. کہہ دے کوئی گھیرا ہے بلاؤں نے حسن کو, اے شیر خدا بہر مدد تیغ بکف جا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. اچھا یہ میری بات یاد رکھنا کہ جو مزار بنے ہوئے ہیں ان کو توڑنے کی اجازت نہیں ہے. میں نے وہ ہے سنت, تو اب وہ بن گیا بڑا تو اب وہ جیسے ہے اس کو رہنے دیا جائے, توڑ پھوڑ نہ کی جائے. یہ میں بول چکا ہوں, غلط فہمی کسی کو نہ ہو جائے. صلوا علی الغریب.
خانپور میں بھی آڈیو مدنی مذاکرہ سننے کی اطلاع ملی ہے, تقریباً 325 معتکفین ہیں.
مگر وہ پہلے تو میرپور والوں نے پیغام دے دیا نا, اب یہ ماشاءاللہ 325 دے, یہ ہو سکتا ہے کل 350 کر دیں. کشمیر میں کوئی عاشقان رسول سے خالی تو نہیں ہے کشمیر, زور لگائیں گے یہ انشاءاللہ. غیر معتکفین کو بھی بٹھانے کی اجازت ہے. خانپور والے ہو سکتا ہے 400 کر دیں, بھلے ریس لگائیں. میرپور کے میرپور سے یہ بھی پیغام آ گیا کہ انشاءاللہ یہ متقبین روزانہ بیٹھیں گے, سنیں گے. اب دیکھو خانپور سے آتا ہے کہ نہیں یہ پیغام. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
8 کی بچی اعتکاف میں بیٹھنے کی ضد کر رہی ہے, اس کا ذہن کس طرح بنایا جائے؟ باپا آپ ان کا ذہن بنا دیجئے, یہ آپ کی بات مان جائے گی.
اگر امی کے ساتھ بیٹھتی ہے تو کیا حرج ہے؟ ہاں
اب امی کا ذہن بنا رہے ہیں آپ.
نہیں تو اگر بیٹھتی ہے تو باہر جائے گی تو پتہ نہیں کیا کیا کرے گی, ادھر ادھر گھومے گی تو وہ بھلے مدنی چینل دیکھے اعتکاف میں بیٹھے بیٹھے, تو بیٹھے گی تو تسبیح پڑھے گی, نماز پڑھے گی, کچھ سیکھے گی. اور اگر یہ اٹھ کے چلی بھی جاتی ہے کھیلنے کے لیے تو اعتکاف تو اس کا وہ گناہگار تو ہوگی نہیں ہے, واجب تو ہوگا نہیں اس پر, اس کی قضا. اگر امی کو تکلیف نہیں ہے تو اس سے, اگر امی کو ستانے والی ہے تو پھر الگ بات ہے. چلو مدنی منی ستانا نہیں, ہاں ساتھ بیٹھو دو اعتکاف میں, پر امی اجازت دے تو ہی بیٹھنا, ورنہ نہیں بیٹھنا. پھر میری بھی اجازت نہیں ہے امی اگر اجازت نہیں دیتی تو. واللہ تعالی اعلم ورسولہ اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب.
اشرفی درہم اور دینار میں کیا فرق ہے؟
درہم سمجھو کہ 1 روپیہ اور اشرفی سمجھو 100 کا نوٹ, سمجھانے کے لیے بول رہا ہوں. تو درہم چاندی کا ہوتا تھا اور اشرفی اور دینار یہ سونے کے ہوتے تھے, اب تو دینار بھی چھپے ہوئے نوٹ پہ ملتے ہیں کاغذ پہ. واللہ تعالی اعلم ورسولہ اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب.
صحیح لفظ کیا ہے, ماہ غفران یا مہ غفران؟
ماہ, یہ ماہ کا مخفف ہے, شارٹ فارم. جیسے اب ممی کو موم بولتے ہیں, ڈیڈی کو کیا بولتے ہیں پتہ نہیں,
ڈیٹ
ڈیٹ, تو یہ شارٹ فارم کر دیا نا اس کا. ایسے بہت سارے انگلش میں بھی شارٹ فارم ہوتے ہیں تو یہ بھی شارٹ فارم ہے.
کچھ لوگ کہتے ہیں 2 تک بچے کو دودھ پلانا چاہیے اور کچھ لوگ کہتے ہیں کہ 2.5 تک بچے کو دودھ پلانا چاہیے, قرآن اور حدیث میں کیا حکم لکھا ہے؟
بچے کو 2 کی عمر تک دودھ پلائے, اگرچہ 2.5 تک مدت ہے کہ 2.5 کی مدت کے اندر یعنی 2 کے بعد 2.5 تک بھی, 2.5 سے پہلے اگر دودھ پلا دیا تو حرمت نکاح ثابت ہو جائے گی.
حرمت
نکاح یعنی وہ دودھ کے رشتے کا حرمت بیٹا بیٹی ہو جائے گا جس کو دودھ پلائی, یا اب نکاح اس سے وہ اس کے دوسرے بچوں سے حرام ہو جائے گا جس نے دودھ پلایا, اگرچہ اس نے جنا ہے ان بچوں کو, لیکن اب وہ دودھ والے بچے سے بھی جبکہ وہ 2.5 کے اندر پلایا تو نکاح حرام ہو جائے گا. لیکن شرعاً 2 تک دودھ پلانے کی اجازت ہے, 2 کے بعد 2.5 کی مدت میں بھی دودھ پلانا حرام ہے, اور 2.5 کے بعد بھی حرام ہے, یا 2 کے بعد حرام ہے دودھ پلانا بچے کو. اپنا گائے بکری کا اونٹنی کا یعنی یہ پلا سکتے ہیں, یہ تو 100 کا بوڑھا بھی پی سکتا ہے.
ایک غلط فہمی عام طور پہ یہ ہوتی ہے کہ لڑکے کو 2 تک پلائیں گے اور لڑکی کو 2.5 تک, تو یہ غلط فہمی بھی دور فرما دیں. اور دوسرا یہ جو سن آپ نے بیان کیے 2 کا, اس سے مراد کون سے ہیں, ہجری؟ اور تیسرا احتیاط بھی اگر فرما دیں بیان کے اس میں, چونکہ اچانک بچے کو اگر 2 پر جا کے چھڑایا جائے گا تو وہ مشکل ہو جاتا ہے, بچے بیمار بھی ہو جاتے ہیں, تو اس لیے پہلے سے کیا ترکیب کی جائے؟
سبحان اللہ, یہ بہت اچھی توجہ دلائی آپ نے کہ وہ 2 ہجری سن کے مطابق, ہمارے یہاں سن عیسوی چل رہا ہے, جیسے آج 27 جون है ना, आज 27 जून है और हिजरी सिन के हिसाब से आज कौन सी तारीख है, कौन बताएगा? अक्सरियत को नहीं पता कि आज हिजरी सिन के हिसाब से तारीख कौन सी है। अल्लाह अकबर। सबको नहीं पता।
अब अगर आप यूं पूछ लेंगे इस्लामी तारीख, इस्लामी तारीख कौन सी है,
मुझे हिजरी सिन की पूछने दो ना।
चलो पूछ लें।
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
21 रमजानुल मुबारक।
मुबारक, मुबारक,
मुबारक।
भाई ये तो रमजान शरीफ की तारीख है ना 21। इस्लामी यानी हिजरी सिन की तारीख कौन सी है ये बताइए आप। ना इसकी तकलीद कर रहा हूं मैं, आप वो हिजरी सिन की तारीख बताइए। किस किस को नहीं मालूम, हाथ उठा ले, पहले हाथ उठा ले, कोई बात नहीं। हिजरी सिन की आज कौन सी तारीख है?
मगर जो गलत जवाब दे तो अब 10 दिन वाले भी आए हुए
हैं। नहीं है बेचारे, नहीं पता। अब वो माहौल इस तरह का हो गया।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
21 रमजान अल मुबारक 1423 सन हिजरी।
1423
सन हिजरी।
तो आप 1423 और
ये मजाक
इनको रख लें इतने साल,
इसको बकिया साल रख लीजिए, मगनी तरबियत का है।
यानी 1437 में फिर इनको जाने देंगे,
चाहे यूं कर लेते हैं। अब बताइए कौन सा हिजरी सिन है?
1437 सन है जी।
जवाब दुरुस्त है। मैंने कहा मैं तकलीफ नहीं कर रहा, मैंने हिजरी सिन पूछा है, तो वो बेचारे शायद कंफ्यूज हो गए। मैं गलत, वो भी वो दुरुस्त था। इनाम तोहफा मदनी तोहफा पहले को मिलेगा, पहले ने पहले को बस मैंने असल इसी को हिजरी सिन बोलते हैं। रमजान मुबारक जो है ना ये 1437 सिन हिजरी, ये मैं रोज तो बोलता हूँ यार। 1437 सिन हिजरी के माह रमजान मुबारक का आज 21वां रोजा है, ये आज भी बोला होगा मैंने हस्ब आदत। तो ये सिन हिजरी है और वो सिने ईसवी कौन सा है ये भी शायद समझ नहीं आती होगी, वो अंग्रेजी तारीख समझते होंगे इसको। तो ये सिने ईसवी वही जून जुलाई जो होता है, जून चल रहा है, ये सिने ईसवी कहलाता है और ये सिने हिजरी भी कहते हैं इसको, वो शमसी साल कहलाता है सिने ईसवी और ये सिने हिजरी कमरी साल कहलाता है, समझे? वो अंग्रेजी साल बोलते हैं उसको और हिजरी सिन को इस्लामी साल बोलते हैं। ये सारे मैंने आपको नाम तकरीबन बता दिए, अब आइंदा पूछूं तो जवाब सही देना है।
इत्तिला के मुताबिक ऑडियो मदनी मुजाकरे मुख्तलिफ मकामात पर सुने जा रहे हैं।
हाँ, हिजरी सिन के हिसाब से 2 साल, इस्लामी साल के हिसाब से 2 साल की मुद्दत है, क्योंकि इनके दिनों में फर्क होता है। हाँ, तो लिख लें जिस तारीख को पैदा हुआ, तो जब वो तारीख पर पूरे 2 साल वो घड़ी घंटा वो टाइम आ गया, ये 2 साल का हो गया। सपोज करें कि ये पैदा हुआ रमजानुल मुबारक के पहले रोजे को दिन के 12 बजे, दिन के 12:12 पर, पहली रमजान को दिन के 12:12 पर मदनी मुन्ना पैदा हुआ। तो अब 2 साल इस तरह पूरे होंगे, वो जैसे 1437 है तो अब 1439 तो ये ठीक 2 साल के बाद पहली रमजान के 12:00 पहले रोजे के 12:12 पर 2 साल पूरे हो गए। इससे पहले पहले दूध पिलाने की इजाजत थी, लेकिन अब हिकमत अमली की बात है और ये बहुत अहम है। अगर 2 साल का होते ही आपने इसको छीन लिया, दूध पिलाने नहीं दिया, तो ये चीखेगा, एक तो चीखेगा, हो सकता है बीमार पड़ जाएगा। तो इसलिए इसको पहले से आदत छुड़ाई जाए, इन्हें दूध कम किया जाए आहिस्ता आहिस्ता, इसको 2 साल पूरे होने से 2-4 महीने पहले इसको दूध कम कम अब पिलाया जाए और बाहर का दूध भी, इसको बाहर का दूध भी इसकी नसों में डाला जाए, क्योंकि आगे चलकर इसने बाहर का ही दूध पीना है, यानी बकरी वगैरह का, गाय का, ये इसको पिलाए। और नहीं छोड़ते तो फिर इसमें बहुत जगह दूध की जगह पर कोई कड़वी चीज जो बेजरर है या तीखी चीज या इस तरह की चीज भी लगाई जाती है, تاکہ وہ بچے کو پھر وہ دل نہ کرے پینے کا کہ میرا منہ جلے گا. تو یہ اسے چھڑانا چاہیے. واللہ تعالی اعلم ورسول اعلم عز و جل وصل اللہ تعالی علی وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی.
جی کیا مغرب میں جھولا جھول سکتے ہیں مغرب کے وقت؟
جی ہاں, اس کے لیے کوئی وقت کی پابندی نہیں ہے.
اچھا یہ بتائیے, یہ بنگلہ بھاشی میں تو آپ نے مدنی چینل کھول دیا ہے, اور دوسری زبانوں میں مدنی چینل آپ کب کھولیں گے؟
دوسری زبانوں کی تعداد پہلے بتا دیجئے گن کر کہ ہیں کتنی.
بہت ہیں,
بہت مدنی چینل کھولنے پڑیں گے. اس کے لیے بہت رقم چاہیے گی, بہت مبلغین چاہیں گے. تو اب یہ سب مل کر خوب مدنی قافلوں میں سفر کریں اور گراؤنڈ بنائیں, ہر زبان میں اپنے کو مبلغین ملے, اور ظاہر عطیات بھی بڑھے, تو پھر مختلف زبانوں میں مدنی چینل کھولتے چلے جائیں گے انشاءاللہ. صلوا علی النبی.